عارف وقار صاحب، میں ویلیو یونیورسٹی کی جانب سے آپ کا بہت شکر گزار ہوں، آپ نے ہمیں وقت دیا اور اس گفتگو کے لیے جو میں سمجھتا ہوں کہ بہت اہم ہے.
بہت نوازش آپ کی کہ آپ نے مجھے موقع دیا. فرمائیے، یہ میری خوش قسمتی ہے کہ میں آپ کے ساتھ گفتگو کر سکوں اور ہمارے دوست ہمارے خیالات سے آگاہ ہو سکیں.
عارف بھائی، میں چاہوں گا کہ سب سے پہلے آپ ہمارے سننے والوں کے لیے، ہم تو آپ سے واقف ہیں اور آپ کی جو ایک پروفیشنل زندگی ہے اور جو کنٹریبیوشن ہے، مگر میں چاہوں گا کہ جو ہمارے عام سننے والے ہیں ان کے لیے ایک ذرا آپ مختصر سا اپنا تعارف، کہ آپ کہاں پیدا ہوئے، کہاں آپ کی بنیادی تعلیم ہے، پھر ریڈیو، ٹی وی، ان سب کی طرف آپ کی توجہ کس طریقے سے مبذول ہوئی.
جی بالکل، میں قیام پاکستان سے کچھ پہلے مشرقی پنجاب میں ضلع امبالہ میں پیدا ہوا تھا اور ایک سال کی عمر میں والدین کے ساتھ ہجرت کر کے لاہور آ گیا. میرے لیے جو میری پرورش کا ہے وہ لاہور ہی ہے، اور میں اپنے آپ کو لاہوریا سمجھتا ہوں اور ہوں بھی، کیونکہ میں نے ہوش لاہور میں سنبھالا اور ساری عمر، یعنی باہر جانے سے پہلے ساری عمر لاہور میں گزری، اور باہر کی زندگی ختم کر کے جب واپس آیا تو بھی لاہور میں آیا. پنجاب یونیورسٹی سے میں نے جرنلزم میں ایم اے کیا، اور سب جو میس کمیونیکیشن ہے وہ جرنلزم کرتا تھا صرف، تو 1970 میں میں نے وہاں سے ایم اے کیا تھا. اس کے بعد میں ریڈیو میں آ گیا بطور پروڈیوسر، ریڈیو پاکستان میں نے جوائن کر لیا اور وہاں کوئی 1.5-2 سال کام کرنے کے بعد میں پاکستان ٹیلی ویژن سے منسلک ہو گیا، جہاں میرا تعلق کئی برسوں تک قائم تھا، کوئی 10 برس تک، اور اس میں سے 7 برس ایسے تھے جس میں میں نے صرف ڈراما پروڈیوس کیا. مجھے آفر آئی امریکہ سے، وائس آف امریکہ کی طرف سے، تو 1980 میں میں امریکہ چلا گیا اور 4 سال میں نے وہاں گزارے. 1984 میں میں واپس پاکستان آیا وائس آف امریکہ کا تجربہ حاصل کرنے کے بعد، اور اس کے بعد جو میرا ٹیلی ویژن سے تعلق تھا وہ پروڈیوسر کے طور پہ نہیں بلکہ رائٹر کے طور پہ رہا، اور میں نے ڈرامے تحریر کیے. اسی دوران میں مجھے بی بی سی سے آفر آ گئی لندن سے، اور 1989 میں میں لندن چلا گیا اور میں نے بی بی سی جوائن کر لیا، اور وہاں میں ریٹائرمنٹ تک، یعنی 2 سال پہلے تک، میں بی بی سی لندن کے ساتھ بطور پروڈیوسر منسلک رہا. اس وقت بھی میں بی بی سی کے ساتھ منسلک ہوں، لیکن ریٹائرمنٹ کے بعد میں ایک اسپیشل کانٹریکٹ پر کام کر رہا ہوں. دلچسپ بات یہ ہے کہ جب میں طالب علم تھا تو 1969 کا زمانہ تھا جب ایوب خان کے خلاف ہنگامے ہو رہے تھے اور یونیورسٹیز بند ہو گئی تھی اور بہت عرصے تک بند رہی، بیکار تو نہیں بیٹھنا تھا. تو میں ان 5 مہینوں میں میں نے فلم انڈسٹری کا بھی مزہ چکھا اور میں اسسٹنٹ پروڈیوسر کے طور پہ فلم انڈسٹری سے وابستہ ہو گیا. جا کے یہ بات سمجھ میں آئی کہ یہ پڑھے لکھے لوگوں کی جگہ نہیں ہے.
لیکن اس سے آپ کی زندگی کا تجربہ بڑا وسیع ہوا ہوگا آئی ایم شیور، کیونکہ آپ نے زندگی کے بہت سے ایسے رخ دیکھے ہوں گے جو کہ عام پڑھا لکھا آدمی شاید ان تک نہیں پہنچتا ہے.
جی ہاں، اصل میں چونکہ ایم اے میں تھا اس وقت اور سب سے زیادہ پڑھا لکھا آدمی تھا فلم انڈسٹری کے اس ماحول میں، تو میرا ڈائریکٹر تھا وہ ہر جگہ میرا تعارف کراتا تھا کہ اے میرا اسسٹنٹ ایم اے پاس ہے.
دیکھیے، جب آپ نے ایم اے پاس کیا ہوگا یا آپ ایم اے میں ہوں گے تو ظاہر ہے کہ جوان ہوں گے، اور اس زمانے میں زیادہ تر نوجوانوں کی خواہش ہوتی ہے کہ وہ اداکار بنے، تو آپ نے اداکار بننے کے بارے میں نہیں سوچا، کیونکہ پروڈیوس کرنا اور وہ تو ذرا سنجیدہ نوعیت کی چیزیں، تو اداکار آپ کیوں نہیں بنے؟
یہ آپ نے بالکل صحیح کہا. نوجوانوں میں سب سے، چونکہ شو بزنس میں جو سامنے کی چیز جو دکھائی دیتی ہے جو ٹینجیبل فیکٹر اس کا، وہ تو اداکاری ہے، تو یہ خواہش یقین تھی ہر نوجوان کی طرح کہ میں اداکار بنوں. تو فلموں میں جانا تو چونکہ بہت مشکل اور کمپلیکیٹڈ معاملہ تھا، لیکن ٹیلی ویژن ایک ایسا ادارہ تھا جس میں ذرا آسانی سے ہم جا سکتے تھے. تو رفت خاور جو ننا کے نام سے معروف ہوئے، وہ مجھے ٹیلی ویژن میں لے گئے، وہاں میرا تعارف کرایا اس کا کہ یہ نوجوان نا اسٹوڈنٹ تھا تو یہ نوجوان کام کرنا چاہتا ہے، اور مجھے چھوٹے چھوٹے رول ٹیلی ویژن میں ملنے شروع ہو گئے. تو ایک دن اسی طرح کا ایک چھوٹا سا رول تھا، ایک پریزن کا وہ گارڈ ہے، پریزن گارڈ ہے، اور ہیرو جو ہے وہاں پریزن میں، یعنی ڈیتھ سیل میں اپنی آخری رات گزارنے کے بعد اگلی صبح اس کو پھانسی ہونے والی ہے، تو وہ رات کو اپنی فلیش بیک میں سوچ رہا ہے ساری کہانی. صبح ہوتی ہے تو وہ پریزن گارڈ اس کو لے کے تو پھانسی کے تختے کی طرف چلا جاتا ہے. اتنا رول تھا کہ اس کو لے پھانسی کے تختے کی طرف جانا ہے. अच्छा हुआ ये है कि रिहर्सलों तक तो वो बंदा वो लालपुर से आता था, बड़ा शौकीन नौजवान था, अपनी मतलब गाड़ी पे आदत था ड्राइवर से ले, अमीर कभी कोई जिम्मेदार, तो वो रिहर्सलों पे आता रहा और मेरी ड्यूटी थी कि मैं उसका तलफ्फुज़ सही कराऊं और उसको डायलॉग याद कराऊं, तो वो मैंने करा दिया उसको सारा, 4-5 दिन खूब मेहनत की, उसको सारा किरदार याद कराया, उसका तलफ्फुज़ थोड़ा सा ईस्ट पंजाब की उसमें झलक थी, तो उसको सही उर्दू तलफ्फुज़ के साथ मशक कराई मुख्तलिफ वर्दियों की, तो सब कुछ तैयार हो गया। और उस वक्त लाइव होता था ड्रामा रिकॉर्ड, तो जब ड्रामा जिस लाइव जाना था उस दिन वो साहब तशरीफ नहीं लाए, पता चला कि उनके वालिद साहब जो बहुत बड़े जिम्मेदार हैं उनको पता चल गया है कि ये लड़का तो खराब हो रहा, और उन्होंने पाबंदी लगा दी, उसको बिल्कुल घर में कैद कर दिया। अब यहाँ मुसीबत ये थी कि वो अनाउंस हो चुका था प्ले, और वो कोई सूरत नहीं थी कि उसको कैंसिल किया जाता, प्ले लाइव होते तो मैंने चूंकि उसके साथ बैठ के उसको सारा याद कराया, तो उसमें उस प्रोसेस में मुझे भी सारा ड्रामा याद हो गया था। तो खैर प्रोड्यूसर के सामने अब एक ही ऑप्शन थी कि वो ये रोल मुझे दे दे, तो अगरचे मैं तो बहुत छोटे छोटे रोल करता था, हीरो के काबिल नहीं था, लेकिन उसने रिस्क ले लिया।
आपका गोल्डन मोमेंट आ गया,
अब इज्जत तुम्हारे हाथ में। तो खैर मैंने बड़ी मेहनत से वो रोल तैयार कर लिया, और मुझे आधे से ज्यादा तो याद हो चुका था, 8 घंटे बाकी थे उसमें, मैंने बाकी भी याद कर लिया। और जनाब ड्रामा शाम के वक्त वो ऑन एयर हो गया, क्योंकि थोड़ा सा टेक्निकल मुझे पता चल चुका था वहां पे थोड़ा काम करके, कैमरे का एंगल वगैरह, कब कैमरा कट हुआ, मेरा क्लोज आया, कब मैं लॉन्ग शॉट में हूँ, उसके मुताबिक मैं पूरी अदाकारी करता रहा। और अंजाम उसका जैसा कि मैंने बताया था कि अंजाम कार उसको वो जब उसकी कहानी खत्म होती है, क्योंकि वो उसने अपनी बीवी को गला घोंट के मार दिया होता है किसी गलत फहमी में, तो बाद में रिपेंट करता है, अफसोस करता है, लेकिन वो चूंकि उसने एक कपिल है वो, तो उसको फांसी की सजा हो गई, तो वो जेल में बैठा हुआ अपनी पुराने वाकयात याद कर रहा है, और जब वो खत्म होते हैं वाकयात तो सुबह 5 बज जाते हैं, उसको फांसी के लिए ले जाते हैं। जब वो मुझे ले जा रहे होते हैं तो मैं अब कदमों से चलता हुआ जा रहा हूँ, सर मेरा झुका हुआ है, बिल्कुल जैसे ना वाकई 2 मिनट के बाद फांसी होने वाली इस शख्स को, वो मैंने तासुब पूरा दे दिया अपनी चाल में भी और अपने झुके हुए सर में भी। और उस वक्त मैं सोच रहा था कि ये आज एक ऐसा मौका मुझे मिला है कि अब अदाकारी का सारा मैदान मेरे लिए खुला है, टेलीविजन में कौन मेरे मुकाबले में आता है, और 10 मीटर तो छोटी स्क्रीन है, अब यहाँ से निकल के इसको जो प्रोड्यूसर फिल्म प्रोड्यूसर देखेंगे वो दंग रह जाएंगे, वो मुझे ऑफर करेंगे कि भाई तुम आओ, और ये वही तुम्हारा तो बहुत तंग करता है और मोहम्मद अली साहब देख नहीं देते, तो हमें कोई नया बंदा चाहिए जो हमारे साथ कॉपरेट। तो मैं तसव्वुरात में फिल्मी दुनिया का भी हीरो बन चुका था, और आखिरी कदम जब मैंने कॉरिडोर में लेके, जहाँ कॉरिडोर खत्म हुई वहाँ थोड़ा सा एक गैप था, वहां मैं छुप गया, क्योंकि ये आखिरी सीन था, इसके बाद टाइटल चलने थे, और अब खाली उस कॉरिडोर के ऊपर वो टाइटल चलने शुरू हो गए। मैं कुछ देर खड़ा रहा और वो वक्त गुजर नहीं रहा था, मैं कह रहा जल्दी से अब मैं मॉनिटर में मुझे नहीं नजर आ रहा था, वो टेलीविजन स्क्रीन मेरे सामने नहीं थी जिसमें मैं देख सकता कि कितना गुजर चुका है, कितना रह गया। बहरहाल अपने अंदाजे से जब मैंने सोचा कि टाइटल खत्म हो गए होंगे, तो मैं वापस चलता हुआ उधर आ गया सेट के ऊपर, प्रिजन के सेट पे, जहां मेरा ख्याल था कि खाने के बाद सारा स्टाफ और प्रोड्यूसर और असिस्टेंट और टेक्निकल स्टाफ सारा आ गया होगा, और वो मुझे मुबारकबादें देगा कि आपने अगरचे हीरो नहीं आया था लेकिन आपने ऐसा नहीं आया कि हीरो से भी अच्छा कर दिया। तो मैं जब वापस पहुंचा मैंने देखा वहां कोई भी नहीं है, तो अचानक मेरी वो मॉनिटर पे नजर पड़ी जो टेलीविजन सेट वहां अंदर पड़ा हुआ था, उस पर मैंने देखा कि ड्रामा तो अभी खत्म नहीं हुआ, अभी तो टाइटल चल रहे हैं, और टाइटल ऐसे चल रहे हैं कि वो जिसको फांसी हो चुकी है वो टहलता हुआ फिर वहां आ गया, तो मुझे देखते में घबरा गया। अब मुझे समझ में ना आया कि मैं क्या करूं, तो मैंने जो कंट्रोल रूम की तरफ देखा तो वो शीशे के पीछे से वो जो प्रोड्यूसर था वो बेचारा अपना बाल खींच रहा था कि ये क्या कर दिया तुम, सारा बेड़ा गर्क कर दिया, और तो उसकी असिस्टेंट प्रोड्यूसर थी वो दांत निकोस रही थी और मुठियां भेज के मेरी तरफ देख रही थी कि तुमने सारे प्ले का सत्यानाश कर दिया लोग तो मुझे छोड़ेंगे नहीं, तो मैं वहां से भागा हूँ उन्हीं कैदी वाले कपड़ों में भाग के, वहां से मैंने बाहर से रिक्शा लिया, जूता वहीं रह गया, और मैंने घर आके साथ ली, और मैं फिर कई महीने उस तरफ नहीं गया कि बहुत दुर्गत बनेगी।